प्रिय श्रोतावृन्द, स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। मसीहको कथा सुनेर मनोरञ्जन गर्न भनेर पक्कै पनि तपाईँ लामो पर्खाइमा हुनुहुन्थ्यो। अहिले हामी तपाईँको अगाडि आइपुगेका छौँ यीशु मसीहको महान जीवनी लिएर, अनि त्यो जीवनीको आज तपाईँलाई सुनाउनेछौँ 19 भाग। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्दैछ? कृपया हामीलाई चिठीहरू लेख्न नबिर्सनुहोस् ल। हाम्रो कार्यक्रमको 19 भाग अब हामी सुन्नेछौँ र हाम्रो ठेगाना तपाईँलाई हाम्रो कार्यक्रमको अन्त्यमा बजाउनेछौँ। अहिले भने सुनौ कार्यक्रम मसीहको कथा 19 भाग। यीशुले आफ्ना चेलाहरूलाई सिकाउन घरिघरि दृष्टान्तहरूको प्रयोग गर्नुभयो। यीशुले चेलाहरूलाई सिकाइरहनुभयो। अब उहाँले उनीहरूसँग बत्तीको बारेमा बताउनुहुन्छ र ज्योतिलाई सत्यसँग तुलना गर्नुहुन्छ। भाग 19।
कसैले पनि बत्ती बालेर त्यसलाई ढाकेर राख्दैन वा खाटमुनि लुकाउँदैन। उसले त्यो बत्तीलाई सामदारमाथि राख्छ ताकि जो आउँछ उसले त्यो देख्छ र बाटो पहिल्याउँछ। त्यसैले कुनै पनि कुरा लुकिरहँदैन तर प्रकट हुन्छ र सबैले देख्नेछ। त्यसै गरी कोही कुरा पनि गोप्य हुँदैन जुन प्रकट हुँदैन र ज्योतिमा आउँदैन। त्यसकारण तिमीले कसरी सुन्छौ, होसियार हौ, किनकि जोसँग छ त्यसलाई अझ दिइनेछ, जोसँग छैन त्यसबाट भएको पनि ऊबाट खोसिनेछ।
येशूले बताउनु भएको यो बत्तीको दृष्टान्तले मानिसले कसरी जिउँछ त्यो महत्त्वपूर्ण छ भन्ने कुरा देखाउँछ। उहाँले हामीलाई होसियार हुनलाई भन्नुहुन्छ। हामीले जीवनमा गर्ने हरेक कार्य, असल या खराब, कुनै पनि एक दिन प्रकट हुन्छ। यदि हामीले यो संसारको कुरालाई मात्र विचार गर्छौँ भने परमेश्वरको न्यायको सामने उभिँदा हामी निराश हुन्छौँ। यस बेला येशूकी आमा र उहाँका भाइहरू उहाँलाई खोज्दै आए, तर भिडको कारण उनीहरू येशूसम्म पुग्न सकेनन्। कसैले यो कुरालाई देख्यो र येशूलाई भन्यो कि उहाँकी आमा र अरू नातेदारहरू बाहिर उभिरहेका छन् र उहाँलाई भेट्न खोजिरहेका छन्। येशूले त्यस व्यक्तिलाई उत्तर दिनुभयो, मेरी आमा र मेरा भाइहरू तिनै हुन् जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्। परमेश्वरको राज्य सांसारिक परिवार जस्तो होइन भनेर येशूले भन्दै हुनुहुन्थ्यो। येशूको परिवार परमेश्वरको वचन पालन गर्नेहरू मिलेर बनेको छ भनेर येशूले बताउनुहुन्थ्यो। येशूले उहाँको आमा र परिवारको अनादर गर्नुभएको होइन।
गालिलको समुद्रको सबैभन्दा चाक्लो भाग लगभग 8 कोस जति छ, त्यसकारण यो तालको पारी जान केही घन्टा लाग्न सक्छ। भुरी, बतास र छालको बारेमा प्राय निश्चित रूपमा भन्न सकिँदैन थियो र खतरापूर्ण पनि थियो। एक दिन येशू चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र तालको पारी जान लाग्नुभयो, यसकारण उहाँहरू समुद्रमा हुनुहुन्थ्यो। यो डुङ्गाको यात्रा सुरु मात्र के भएको थियो, येशू निदाइहाल्नुभयो।
चेलाहरूले तालको पारीपट्टि जान डुङ्गाको पाललाई सोही अनुसार मिलाए। अचानक एउटा ठुलो आँधी चल्यो र यसले डुङ्गालाई नै पल्टाउला जस्तो गर्यो। याकुब र युहन्ना, अन्द्रयास र पत्रुस, यिनीहरू डुङ्गालाई तह लगाउन सिपालु मानिसहरू थिए, तर उनीहरू पनि यो खतरादेखि डराए। येशू अझै निदाइरहनु भएको थियो। अवस्था झनै बिग्रँदै गयो र कोही येशू कहाँ गए र उहाँलाई बिउझाए र उहाँलाई सजग गराउँदै भने, गुरुज्यू, गुरुज्यू, हामी डुब्नै लाग्यौँ, हामी मर्न लाग्यौँ गुरुज्यू। येशू बिउजनु भएपछि उहाँले आँधीलाई हेर्नुभयो र उहाँले छाल र बतासलाई हपार्नुभयो। तुरन्तै आँधी थामियो, छालहरू रोकियो र शान्त भयो। येशूले फर्केर प्रत्येक चेलालाई हेर्नुभयो। त्यसपछि उनीहरूलाई भन्नुभयो, तिमीहरूको विश्वास खोइ। चेलाहरू आश्चर्यचकित भए र एक अर्कालाई भन्न थाले, यी मानिस को हुन् जसको आज्ञा छालहरू र बतासले पनि मान्छन्। उनीहरू पारीपट्टि जाँदै रहे, तर त्यो घटनाले उनीहरू अझै पनि थरथरी कामिरहेका थिए।
अन्तमा उहाँहरू गरासेन भन्ने ठाउँमा आइपुग्नुभयो। यो तालको पूर्वपट्टि मगदला भन्ने ठाउँको विपरीततिर पर्दथ्यो। येशूले किनारमा निस्कने बित्तिकै त्यस सहरको एकजना मानिस येशू कहाँ आए। यी मानिसलाई भूतात्मा लागेको थियो।
त्यो मानिस येशू भएकोतिर आयो उसले कुनै कपडा लाएको थिएन। त्यो मानिस घरमा पनि बस्दैनथ्यो, ऊ त च्यान हुँदो बस्थ्यो। जब त्यो मानिस येशूको नजिक आयो, ऊ येशूको चरणमा पर्यो र चर्को स्वरले करायो, तपाईँ मबाट के चाहनुहुन्छ परमेश्वरका पुत्र? बिन्ती गर्दछु, मलाई नसताउनुहोस्। येशूले भूतात्माहरूसँग कुरा गर्न थालिसक्नु भएको हुनाले त्यस मानिसले यस्तो भनेको थियो। उहाँले ती दुष्ट आत्मालाई त्यस मानिसबाट निस्केर जाने आज्ञा गर्नुभएको थियो। त्यस मानिसलाई दुष्ट आत्माले घरिघरि पक्रन्थ्यो र उसलाई प्राय साङ्लाले बाँधेर राख्नु पर्थ्यो, तर उसले त्यो साङ्ला प्राय भाँच्न सक्थ्यो र शैतानले उसलाई उजाड स्थानतिर लैजान्थ्यो। येशूले त्यस मानिससँग कुरा गर्नुभयो र सोध्नुभयो, तेरो नाउँ के हो? त्यस मानिसले जवाब दियो, फौज, किनकि थुप्रै भूतहरू त्यसमा पसेका थिए। यी भूतहरूले येशूसँग अतल कुण्डमा नपठाउनुहोस् भनी बिन्ती गरे। नजिकै सुँगुरको बथान थियो। भूतहरूले येशूलाई ती सुँगुरहरूमा जाने अनुमति मागे, त्यसकारण येशूले तिनीहरूलाई सुँगुरहरूमा प्रवेश गर्ने अनुमति दिनुभयो। यसले सुँगुरहरूलाई यताउता दगुरायो र अन्तमा भिरबाट तालमा खसे र ती सबै डुबेर मरे।
जसले सुँगुरहरू मरेको सुने उनीहरूलाई त त्यो महाचमत्कार नै भयो होला हगि?
अब सुँगुर पाल्नेहरूले कसरी प्रतिक्रिया जनाए भनेर म तिमीलाई बताउनेछु। सुँगुर हेर्ने मानिसहरूले यी सबै घटनाहरू देखेका थिए। उनीहरू दगुरेर सहर पसे र यो घटना मानिसहरूलाई बताए र सुँगुरहरू हाम फालेर मरेको कुरा पनि बताए। केही मानिसहरू यो घटना हेर्न तालमा पुगे र जब उनीहरूले येशूलाई भेटे, उनीहरूले भूत लागेको मानिसलाई पनि सँगै भेटे। ऊ येशूको नजिकै बसिरहेको थियो, पुरा कपडा लगाएको र ठिक मनस्थितिमा। मानिसहरूले यो मानिसले कस्तो व्यवहार गरेको भन्ने कुरा सम्झेर उनीहरू उसँग अझै डराएका थिए। जसले यो घटना देखेका थिए उनीहरूले मानिसहरूलाई यो भूतात्मा लागेको मानिस निको भएको कुरा बताए, तर गेरासेनासका मानिसहरूले अनौठो प्रतिक्रिया जनाए। उनीहरू सुँगुरहरू गुमाउनु परेकोमा र यो घटना देखेर हताश भएका थिए। उनीहरूले येशूलाई त्यहाँबाट गइहाल्न आग्रह गरे। येशू डुङ्गातिर जाँदै हुनुहुन्थ्यो। त्यो निको भएको मानिस येशू कहाँ आएर उहाँसँगै बस्ने अनुमति माग्यो। येशूले त्यस मानिसलाई हेर्नुभयो र भन्नुभयो, तिमी घर फर्केर जाऊ र तिम्रो लागि परमेश्वरले गर्नुभएको कामको बारेमा बताऊ। त्यसकारण त्यो मानिस गयो र सहरभरि यो प्रचार गर्यो र येशूले उसको लागि गर्नुभएको सबै कुराहरूको बारेमा बतायो।
जब येशू तालको पश्चिमपट्टि जानुभयो, उहाँलाई ठुलो भिडले स्वागत गर्यो। त्यो भिड त्यहाँ येशूको बाटो हेरेर पर्खिबसेको थियो। एउटा मानिसको नाउँ साइरस थियो।
Oh,
ख्रिस्ट प्रभुमा नयाँ जीवन छ, निराश हताश नहौ तिमी, ख्रिस्ट प्रभुमा नयाँ जीवन छ। यो थियो सन्ध्या छेत्रीको मिठो स्वर र यसलाई ल्याएका थियौँ वस्त्र एल्बमबाट। श्रोता मित्र, तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम मसीहको कथाको 19 भाग। कस्तो लाग्दैछ यो कार्यक्रम तपाईँलाई? आफ्ना जिज्ञासा, प्रतिक्रिया र कुनै पनि भावनाहरू छन् भने हामीलाई लेखेर पठाउनुहोला, या चिठीमा अथवा इमेलमा अथवा एसएमएसमा। जसरी भए पनि हामीलाई तपाईँले सम्पर्क राख्न सक्नुहुनेछ। हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com। त्यस्तै गरेर हामीलाई एसएमएस गर्नलाई मोबाइलको सन्देश लेख्ने ठाउँमा जानुहोस् र TLM टाइप गर्नुहोस्, अनि स्पेस दिएर आफ्नो सन्देश टाइप गरेपछि 3638 हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ। त्यसको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस्, TLM टाइप गरेर स्पेस दिनुहोस्, अनि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ। श्रोतावृन्द, कार्यक्रमको अन्त्यतिर हामी आइपुगेका छौँ र यो कार्यक्रम सुनेर साथ दिने तपाईँलाई हामी हार्दिक धन्यवाद भन्दछौँ। र कार्यक्रममा साथ दिने अन्य मित्रहरू हुनुहुन्छ ज्वेल भुजेल, आगमन अधिकारी सुभाष प्रधान र प्राविधिक मित्र खिमन। उहाँहरूलाई पनि धन्यवाद भन्दै भोलि आजकै समयमा कार्यक्रम मसीहको कथाको 20 अंश लिएर म तपाईँको सामु पुनः उपस्थित हुने वाचा गर्दछु। तबसम्म मलाई बिदा दिनुहोस्। तपाईँका पलहरू शुभ रहन्। नमस्ते।